أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته الحمد لله بنعمته تتم الصالحات لا حول ولا قوة إلا بالله اللہ تعالیٰ نے آج پھر ہمیں موقع دیا کہ ہم ایک اور خوبصورت صحابی کے بارے میں جانیں اور اپنے ایمان کو تازہ کریں اللہ کرے کہ ہم ان سب چیزوں سے بہترین فائدہ اٹھا سکیں آج ہم جس ٹاپک کو کریں گے جو صحابی ہمارے سامنے وہ ہے حضرت جعفر بن ابی طالب رضی اللہ عنہ کتاب کے اعتبار سے پیج نمبر 289 نحمده و نصلی علی رسوله الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری و یسر لی امری و احلل عقدۃ من لسانی یفقہ قولی ربی یسر ولا تعسر و تمم بالخیر حیات صحابہ کے درخشاں پہلو نام بھی سنتے ہوئے عادت ہو گئی لیکن اگر دیکھا جائے تو ہر صحابی ہے حقیقت میں ایک چمکتا ہوا ستارہ جن کے بارے میں جان کر جن کے بارے میں پڑھ کر اور سمجھ کر ہم اپنے ایمان کو سب سے پہلے چیک کریں یعنی چند باتیں اپنے لیے دہرا لیجئے کہ ہم یہ کیوں پڑھ رہے ہیں ہم یہ کیوں سن رہے ہیں یہ کوئی بک ہے جس کو پورا کرنا ہے یہ کوئی ٹاپک ہے یہ کوئی امتحان دینا ہے کوئی پیپر میں آنا ہے نہیں اس کا امتحان ہم زندگی میں قدم قدم پہ دے رہے ہیں آپ کے میرے ارد گرد ساری جنگ ہی ایمان کی ہے ایک طرف ایمان کے تقاضے ہیں تو ایک طرف ایمان کے راستے کی مشکلات ہیں اور جب تقاضے نبھانے لگتے ہیں تو راستے کی رکاوٹیں ہمارے پاؤں روک لیتی ہیں یا پھر ہم صحابہ کرام کی طرح آگے بڑھتے ہیں آج کے صحابی حضرت جعفر بن ابی طالب رضی اللہ عنہ ہیں میں ابھی سے کہہ دیتی ہوں کہ ان کے بارے میں جان کر اپنے بارے میں یہ یقین ہو جاتا ہے کہ کھوکھلا ایمان ہے جس کو کہتے ہیں نا کہ کسی کے بہت ہی اچھے کپڑے دیکھ کر یہ فیلنگ آئے کہ اس کا سوٹ تو اتنا پیارا ہے میرا تو بس ٹھیک ہی ہے ہم کبھی اپنی تیاری کے ساتھ بہت اچھا سوچ کے جاتے ہیں کسی بھی جگہ لیکن وہاں کسی ایک کو اپنے سے اچھے کپڑوں میں یا اپنے سے اچھے جوتوں زیورات میں دیکھ کر عموماً خواتین کیا سوچتی ہیں اور اگر مردوں کی بات کریں تو ایک کی گاڑی دوسرے سے بھر کر ایک کا سیل فون دوسرے سے بھر کر بچوں کے تو یہی مسئلے ہیں نا بالکل صحابہ کرام کے بارے میں جان کر ایسے ہی لگتا ہے کہ پلے کچھ نہیں ہے کھوکھلے ہیں ہم کیونکہ صحابہ کرام نے ایمان کے تقاضے پورے کرنے سکھائے صحابہ کرام وہ تھے کہ واقعی جن کے پیچھے چلتے چلتے ایک انسان کہیں نہ کہیں تو ضرور پہنچے گا اور اگر ہم نے اس کے بارے میں غور و فکر نہ کیا اور صرف اس کو پڑھتے اور سنتے ہی چلے گئے تو پھر بھی فائدہ ہوگا سنتے رہیے پڑھتے رہیے اس کے بارے میں جانتے رہیے قطرہ قطرہ پانی گرنے سے بالآخر پہاڑوں میں بھی کچھ نہ کچھ راستے بن ہی جاتے ہیں صحابہ کرام بالکل ایسی ہی شخصیات تھی اور جب آپ صحابہ کرام کے بارے میں پڑھتے ہیں اور جانتے ہیں اور وہ کیا تھے تو سمجھ نہیں آتا وہ کر کیسے لیتے تھے مثلا آپ دیکھیے حضرت بلال رضی اللہ عنہ کے بارے میں ہم نے اکثر سنا تپتی ریت پہ لٹا دیا جاتا تھا پھر بھی آہد آہد کی آواز تھی کتنی میلوڈیس بات لگتی ہے بڑا جھوم جھوم کے لوگ قصہ سناتے ہیں بلال کا ذرا اپنا ہاتھ کیا ایک پاؤں کی انگلی یا ایک ہاتھ پہ ایک چھالا تو پڑ جائے اللہ کے رستے میں پھر دیکھیے ہمارا ایمان ان کو درد نہیں ہوتا تھا ہوتا تھا لیکن مدہوشی تھی جیسے انستھیزیا دے دیتے ہیں آپریشن سے پہلے کہ مریض کا بازو بھی کٹ رہا ہے تو اس کو ہوش نہیں ہے اللہ اور اس کے رسول کی محبت اور ایمان کی گرمی صحابہ کرام کے اندر اتنی تھی کہ اس راستے کی گرمیاں اور مشکلات ان کو نہیں ستاتی تھی ہمارے لیے تو ٹیمپریچر کا اپ اینڈ ڈاؤن ہی بڑھا ہے اور ہمیں کوئی پتھروں پہ جل کے یا دشمنوں کے اندر گزر کے نہیں جانا پڑتا ہمارا تو صرف معاملہ اپنے ہی دین کو سنبھالنے کا تو آئیے دیکھتے ہیں کہ جعفر بن ابی طالب کون تھے انہوں نے کیا ایسا کارنامہ انجام دیا کہ یہ آج ہمارے لیے ہدایت کا ایک مینارہ بن کر سامنے پیش کیے جاتے ہیں تو سب سے پہلے ان کے بارے میں نبی صلی اللہ علیہ وسلم کا قول آپ نے فرمایا میں نے جعفر کو جنت میں یوں دیکھا کہ اس کے دونوں بازو اور پاؤں خون میں لت پت تھے اللہ اکبر اور یہ کیوں کیسے یہ آگے آپ پڑھیں گے تو روئیں گے اسلام کے دفاع میں جس کو آپ کہتے ہیں سر فروشان اسلام کہلانے والے لوگ آج بھی اپنا سر فروش کرے نہ کرے اسلام کا سر کاٹنے کو تیار ہوتے ہیں انہوں نے کیسے اپنے بازو کٹوا کر اپنا نام تیار رکھوا لیا اڑتا ہوا بندہ تیرتا ہوا بندہ جسموں سے کٹے پھٹے لوگ بھی آج کے سوٹڈ بوٹڈ لوگوں سے زیادہ مؤثر تھے کہ جنہوں نے حقیقت میں تاریخ کا رخ بدل دیا. ان کا بچپن، ان کا ماضی، ان کی اصل کیا تھی؟ پڑھتے ہیں. بنو عبد مناف میں پانچ اشخاص ایسے تھے جن کی شکل و صورت رسول اقدس صلی اللہ علیہ وسلم سے ملتی جلتی تھی. ایسی مشابہت تھی کہ کمزور نظر والا اکثر و بیشتر مغالطہ کھا جاتا. بلا شبہ ان پانچ لوگوں کے نام ہم جاننا چاہیں گے جو آپ سے بہت مشابہت رکھتے تھے. تو آئیے ان کا تعارف لیتے ہیں. سب سے پہلے ابو سفیان بن حارث بن عبد المطلب، اللہ کے نبی کے چچا زاد بھائی تھے. نسب بھی دیکھ لیجیے، عبد المطلب دادا، حارث چچا، اور چچا کے بیٹے ابو سفیان. دوسرے قسم بن عباس بن عبد المطلب، یہ بھی رسول اقدس کے چچا زاد بھائی تھے. اور آپ جانتے ہیں نا کہ خاندانوں میں مشابہت ہوتی ہے. آج بھی چچا تائے کے بچے مشہور ہیں کہ ہم شکل ہوتے ہیں. بہنوں کے بچے اتنے نہیں آپس میں ملتے جو دو بھائیوں کے بچے عموماً ملتے ہیں، پیچھے سے خون ایک ہوتا ہے. تو چونکہ اللہ کے نبی کے نسب ان لوگوں سے ملتا تھا تو یہ آپ سے لکس لائک تھے، یعنی سملر تھے. ان کو اور آپ کو دیکھ کر لگتا تھا کہ آپ ایک خاندان سے ہیں. تیسرے شخص تھے حضرت صائب بن عبید بن عبد یزید بن ہاشم. یہ امام شافعی کے جد امجد ہیں، یعنی اللہ کے نبی کے بعد کے دور کی شخصیت. پھر چوتھے حضرت حسن بن علی، رسول اقدس صلی اللہ علیہ وسلم کے نواسے. ان کی حضور صلی اللہ علیہ وسلم کے ساتھ سب سے زیادہ مشابہت تھی. آپ کے نواسے تھے، ظاہر موسٹلی بچے یا دادا پہ جاتے، نانا پہ جاتے، یعنی میکے یا سسرال پہ مشابہت ہوتی ہے، بچوں کی اس طرف جاتے ننہال اور ددھیال. پھر پانچویں تھے حضرت جعفر بن ابی طالب رضی اللہ عنہ. یہ امیر المومنین حضرت علی بن ابی طالب کے بھائی تھے. تو اس وقت ہم کن کے بارے میں جان رہے ہیں؟ جعفر بن ابی طالب کے بارے میں. آپ کو لاسٹ نیم سے بھی پتہ چل رہا ہے کہ یہ حضرت علی کے بھائی ہیں، کیونکہ علی بھی ابو طالب کے بیٹے تھے تو جعفر بھی ابو طالب کے بیٹے تھے. اور ابو طالب آپ کے وہ چچا تھے جنہوں نے ساری زندگی خاندانی یا فردی یا پرسنل محبت کی بنیاد پہ اللہ کے نبی کا ساتھ دیا، لیکن اسلام کی بنیاد پہ نہیں دیا. ان کی زندگی کے چند اہم واقعات اور نمایاں پہلو دیکھتے ہیں. ان کے باپ ابو طالب اپنی قوم قریش میں اعلی مرتبے پر فائز ہونے کے باوجود مالی اعتبار سے بہت کمزور اور کثیر العیال تھے. ایک مرتبہ قحط سالی کا شکار ہو گئے، کھیتی باڑی تباہ ہو گئی، مویشی ہلاک ہو گئے، نوبت یہاں تک پہنچ گئی کہ ہر لوگ ہڈیاں پیس کر کھانے لگے. ان دنوں بنو ہاشم میں حضرت محمد صلی اللہ علیہ وسلم اور آپ کے چچا عباس سب سے زیادہ خوشحال تھے. حضور صلی اللہ علیہ وسلم نے حضرت عباس سے کہا، چچا جان، آپ کا بھائی ابو طالب کثیر العیال ہے، یعنی اس کے بچے بہت سارے، فیملی بڑی ہے، بگ فیملی کہہ لیں. آپ دیکھ رہے ہیں کہ لوگ قحط سالی کی بنا پر فاقہ کشی پر مجبور ہیں، فقر و افلاس حد سے بڑھ چکا ہے. اس نازک صورتحال میں ہمیں ان کی بھرپور مدد کرنی چاہیے. آئیے ان کے پاس چلیں، ان کی ڈھارس بندھائیں. ایک بیٹے کی کفالت میں اپنے ذمے لیتا ہوں اور ایک کی کفالت کا ذمہ آپ اٹھائیں. حضرت عباس رضی اللہ عنہ فرمانے لگے، آپ نے بہت اچھی تجویز دی ہے، ایک نیک اور اہم کام کی طرف توجہ دلائی ہے. اس کے بعد دونوں ابو طالب کے پاس گئے. دونوں نے بیک زبان کہا، ہم آپ کا کچھ بوجھ اپنے کندھوں پر اٹھانا چاہتے ہیں تاکہ اس خشک سالی اور بدحالی کے پر آشوب دور میں آپ کے لیے کچھ آسانی پیدا ہو سکے اور آپ اس آفت سے بچ سکے جس نے عام لوگوں کو اپنی لپیٹ میں لے رکھا ہے. ابو طالب نے جواب دیا، بیٹے عقیل کے علاوہ میری اولاد میں سے جسے بھی آپ اپنی کفالت میں لینا چاہیں تو مجھے کوئی اعتراض نہیں ہوگا. حضرت محمد صلی اللہ علیہ وسلم نے حضرت علی کو اپنے ساتھ ملا لیا اور عباس رضی اللہ عنہ نے حضرت جعفر رضی اللہ عنہ کو اپنی کفالت میں لے لیا. حضرت علی سرور کونین محمد صلی اللہ علیہ وسلم کے ساتھ رہے، یہاں تک کہ اللہ تعالیٰ نے آپ کو دین حق اور رشد و ہدایت کا پیامبر بنا کر بھیجا. تو حضرت علی بچپن ہی میں آپ پر ایمان لے آئے تھے. ذرا سے اتنے حصے پہ بات کریں کہ سردار، لیڈر اور غریب، آج سے اس کا تصور بھی نہیں ہے. آپ دیکھیے کہ عموماً ہمارے ہاں، چاہے وہ سیاسی لیڈر ہوں، مذہبی لیڈر ہوں، یا کوئی ان لیڈز میں سے ہو، کوئی دنیاوی لیڈر ہو، کوئی آرٹسٹ، کوئی گلوکار، کوئی بھی کوئی، ذہن میں ہمیشہ آتا ہے کہ جہاں مرتبہ اعلیٰ وہاں پیسہ زیادہ، تو اللہ ان کے گھر کی باندھی ہے. لیکن آپ دیکھیے کہ عربوں میں ایسا نہیں تھا. सरदारी के लिए जरूरी नहीं था कि अमीरी हो। आज वो कहते हैं ना, जिन्ना घर दाने उन्हां दे कमले भी सियाने। इंसान के 10 ऐब छुप जाते हैं सिर्फ पैसा होने की देर है। वही लोग जिसको तय में करके लोग बुलाते थे, उनको साहब और सर और मिस्टर कहने लगते हैं। जरा गाड़ी अच्छी आ जाए, कोठी बंगला, आप देखते ही हैं। अपने मुल्कों में जब बाहर रहने वाले लोग जाते हैं तो क्या इज्जत होती है उनकी। या बेशक सारा दिन मशीनों की तरह काम करें या टॉयलेट साफ करें, लेकिन अपने मुल्कों में इज्जत बड़ी है कि जी ये बाहर से आए हैं, इनकी हवेली है, इनका बंगला है। वहां ऐसा नहीं था। फिर दूसरी बात इससे ये पता चलती है कि आला मर्तबे पे फायज थे, लेकिन जब कहत आया, सब कुछ मामला हुआ, तो इन्होंने कोई एक्स्ट्रा बेनिफिट नहीं लिया अपने आप से। लीडरशिप के लेवल पे आकर ये एक बहुत बड़ा इम्तिहान है, जिसको आप जिम्मेदारी के लेवल पे आके लिख लें। जिम्मेदार हो जाना किसी चीज का, ये जिम्मेदारियां देता है, मुराद नहीं देता। अच्छे लोग जब जिम्मेदारियों पे आते हैं तो अपने आप को खींच के और दूसरों को रिलैक्स्ड रखते हैं, और जब गैर जिम्मेदारान सामने आते हैं तो क्या होता है कि वो सारी सहूलतें, सारी डिसओबीडियंसी, सारे रूल्स ब्रेक करना अपने ऊपर, लो अब मैं करूं, मैं तो बड़ा हूं, कोई रूल दूसरे फॉलो करे मैं क्यों करूं, दूसरे ये ऐसे करेंगे मैं ऐसे क्यों करूं, दूसरे इस तरह करेंगे, लेंगे देंगे, मेरे लिए नहीं। तो ये किसी भी चीज के करप्ट होने की अलामत है। फिर अगली बात इसमें से आप देखिए कि कितना खूबसूरत सॉल्यूशन है जो अल्लाह के नबी ने नबूवत से पहले पेश कर दिया। अभी नबूवत भी नहीं मिली। मैं इसको पढ़ते हुए सोच रही थी कि आपने मदीना में आने के बाद जो अख़वात-ए मदीना कायम की, एक महाजर एक अंसार, एक महाजर एक अंसार, मदीना की कमजोर सी बस्ती पे बोझ ही नहीं पड़ा। देखिए ना, एक बंदे का तो खाना दूसरे के घर से निकल ही आता है ना। और वैसे भी हदीस है कि फूड फॉर टू पीपल इज एनफ फॉर थ्री पीपल। दो लोगों का जो खाना पकता है वो तीन के लिए काफी है, और हमारे यहाँ अल्लाह की रहमत से जो दो लोगों का खाना पकता है वो 10 लोगों के लिए काफी होता है। वो बाद में घर वालों को ही खाना ही पड़ता है। दावत में आप जितना मर्जी बना ले, आपकी जान छूटनी है कोई जब तक आप पूरा हफ्ता वो खाना नहीं खाएंगे, क्योंकि आपने बना इतना लिया। लेकिन ये बहुत प्यारी चीज़ है और इस पर अमल कीजिए। अपने आपके मेरे खानदानों में, घरों में कई ऐसे सफेद पोश होंगे, कोई गरीब है, कोई यतीम हो गया। आजकल कितनी मौतें हुई पिछले साल में, कितने अच्छे घरों के भी लोग सफेद पोश हो गए, बता नहीं सकते। लेकिन बच्चों की फीसें, घर का खर्चा, किराया, तो घर के इर्द गिर्द, यानी कुरान क्या कहता है, अक्रबु मिन अक्रब, अपनी फैमिलीज में से करीबियों के बच्चों को और उनको इस तरह टेक केयर में ले लेना और उनकी अच्छी सी किफालत कर देना, ये भी इससे पता चलता है। इससे मुझे जो अल्लाह के नबी के बारे में एक मेन और इक्वेशन समझ आई है, वो ये कि आप बड़े मसलों को छोटा कर देते थे, हम छोटे मसलों को बड़ा कर देते हैं। और मुझे यहाँ ये भी समझ आती है कि दूसरों से 10 शिकवे करने से बेहतर है कि जो खुद कर सकते हो वो तो शुरू कर दो। आप करके तो देखिए, फिर देखिए क्या होता है। जिंदगी का असूल बना लीजिए कि आज आप अकेले चलेंगे, कल आपके साथ 10 लोग चल पड़ेंगे। और अगर आप कोई प्लान बनाकर छोड़ते, ढीले होते पड़ते, कभी आपकी इज्जत ही नहीं होगी। अल्लाह सिर्फ उन लोगों से काम कराता है जो हर मुश्किल में खड़े रहते हैं, जो स्टैंड लेते हैं, जो अपने आप को वक्त और हालात का मोहताज नहीं करते। देखते ना, गुड्डी, जिसको पंजाबी में गुड्डी कहते हैं, पतंग कह लें उर्दू में, इंग्लिश में आप काइट कह लें, हवाओं में उड़ती है, इधर गई उधर गई, एक डोरी को काटे वहां की उड़ी भी जाके किसी भी या तो गंदे नाले में गिरती है या किसी दरख्त पे अटक जाती है। सोचने की बात है कि क्या हम अपने आप को कटी पतंग रखना चाहते हैं सारी जिंदगी। हम कब जमेंगे, हम कब स्टैंड लेंगे, हम कब सीखेंगे, हम कब अपनी इसलाह करेंगे, हम कब पहले प्लान करके फिर काम करेंगे, ये हर एक का अपने आप से सवाल है। मेरा अपने आप से हमेशा ही रहता है, और मुझे अपने पर सबसे बड़ा गुस्सा ही आता है कि प्लान्स और सोचों में इतना वक्त गुजार देती हूँ कि अमल के लिए कदम नहीं उठता, जब तक हर चीज़ दिमाग में क्यों ना पहले सेट हो। वो कोई सफ़र हो, वो ट्रैवलिंग हो, वो घर को प्लान करना हो, मैंने पढ़ना हो, पढ़ाना हो, आपके कोर्सेज, आपका में कितने कोर्सेज आ रहे हैं, जब तक मेरा 100% फोकस नहीं होता, मैं आगे साथियों से बात ही नहीं कर पाती। बुरी आदत है वैसे तो, क्योंकि इतनी परफेक्शनिस्ट होकर जिंदगी चलती नहीं है, फिर काम एक आधा ही होता है। लेकिन कोशिश तो कीजिए। इतना बड़ा इशू, हम कहते हैं हाय चचा बेचारा। अब अपने रिश्तेदारों में लाए कि अगर हजरत ये कह लीजिए कि अबू तालिब आपके मेरे रिश्तेदार होते, हमारे ही चचा कोई होते, तो हम उनको कभी कुछ दे देते, कभी पैसे भेजते, लेकिन ये कितना सॉलिड हल था कि आपकी किफालत में एक बच्चे की टेक केयर आप कर लीजिए, एक की मैं कर लूँ, एक की आप, बात खत्म। तो डू सम एक्शन, ओनली, क्योंकि जो वर्ड्स होते हैं ना वो बड़े हल्के होते हैं, वो उड़ते हैं. जो एक्शन है ना, वो कहते हैं ना कि एक मन वास उससे एक औंस अमल का ज्यादा असर होता है. बहरहाल, तो अब क्या पता चला कि जाफर तैयार, जिनके बारे में हम पढ़े, ये किन की किफालत में आए? हजरत अब्बास की किफालत में. और बड़ा मसला छोटा बन गया. अल्लाह ताला ने बड़े मसले को छोटा मसला करवा दिया मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के सूरत में. दुआ कीजिए ये सुन्नत हमें समझ आ जाए. आज मैं और आप नबी सल्लल्लाहु अलैहि वसल्लम के डायरेक्ट उम्मती हैं, बाकी दुनिया भी है लेकिन हम तो डायरेक्ट उम्मती हैं इस वक्त. नबी सल्लल्लाहु अलैहि वसल्लम की इस सुन्नत को अपनी जिंदगी में ले आए, आपको सुकून मिल जाएगा. कुछ लोग होते हैं ट्रबल शूटर, कुछ होते हैं प्रॉब्लम शूटर, कोई हर वक्त मसले ही बयान करने वाले होते हैं, कुछ उसका सलूशन देने वाले होते हैं. लेकिन देखिएगा अब इस बात की कितनी खैर पहुंची. अल्लाह के नबी ने क्या किया, हजरत अली को अपने साथ लिया. और आप देखिए कि जो बचपन से इतनी प्यारी कस्टडी में बच्चा चला गया, फिर वो बाद में क्यों ना हैदरे करार कहलाए, और इसी तरह फिर जो उन्होंने काम लिए. इसीलिए आप देखिए कि हजरत अली बचपन में आप पर ईमान लिया, यहां नोट कीजिएगा. बस दफा कुछ चीजें अपेरेंटली कुछ और दिखती हैं. मतलब बच्चे अपने माँ बाप के ही घर में रहे वही अच्छा होता है, सच है. लेना भी नहीं चाहिए ये अडॉप्शन, और ये बगैर हालात के मजबूरी के नहीं होनी चाहिए. एक तो ये अरबों का कल्चर था, सारे करीब ही रहते थे. ये नहीं है कि उनको अबू तालिब से छीन कर अपने घर ले आए थे, ऐसा नहीं था. लेकिन अब कह लें कि मोर इन्फ्लुएंस्ड हो गया आप, तो हजरत अली को ईमान मिल गया. अबू तालिब के घर में रहते तो शायद ना मिलता, बाप नहीं ईमान ला सके. अल्लाह की शान देखिए. तो कभी कभी जिंदगी में ऐसे झटके आते हैं, आपको पता नहीं चलता मेरे साथ ऐसा क्यों, वाई मी, वाई इट हैपन टू मी. बस चुप करके सुनिए और अल्लाह के फैसलों पर राजी रहिए. अब आगे क्या होता है, हजरत जाफर के हालात को जरा सा आगे जब बढ़ा देते हैं तो फिर उसमें हमें मजीद क्या हालात समझ आते हैं, जरा से इसको देखते हैं. जहन में लाइए कि हजरत जाफर को अब्बास की किफालत मिली, यानी वो उनके कफील बन गए. और इसी तरह से हजरत अली रजी अल्लाह अन्हो नबी सल्लल्लाहु अलैहि वसल्लम के घर में भेज दिए गए. दोनों ही अच्छे घरों में गए, अच्छे हाथों में गए. उसके बाद क्या हुआ, हजरत अस्मा कौन थी, हजरत जाफर रजी अल्लाह अन्हो और इनकी बीवी अस्मा बिनते उमैस. हजरत अस्मा बिनते उमैस पहले मरहले में ही मुसलमानों के नूरानी काफिले में दाखिल हो गए या शामिल हो गए. दोनों हजरत सिद्दीक अकबर रजी अल्लाह अन्हो के जरिए इस वक्त मुशर्रफ बाह इस्लाम हुए, जबकि अभी रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम तालीम व तरबियत के लिए दार अरकम में तशरीफ फरमान नहीं हुए थे. कुछ लोग पढ़ने से पहले ही ईमान में फर्स्ट आ चुके होते हैं, कितनी बड़ी बात है. और दार अरकम आप जानते हैं कि हजरत अरकम का घर था जो पहला मदरसा बना इस्लाम में. जब इदारे नहीं होते ना तो लोगों के घर चुने जाते हैं, और वो घर फिर आगे बढ़ बढ़ कर बड़ी बड़ी जामियात में बदल जाए, लेकिन उस घर का नाम रहता है. आज भी ये दार अरकम का साइन है. अगर आप बाबे सफा से निकलें तो उसके साथ ही ऊपर कोने में आपको देखेगा कि तरीक इला दारुल अरकम, वो जगह उन्होंने रखी हुई है, जहाँ ये वो जगह थी जहाँ साहबा एक किस्म का रेस्क्यू सेंटर बनाकर बैठते थे कि अभी यहाँ कोई बात कर लें. बाहर तो चारों तरफ गैर मुस्लिम थे, तो अल्लाह के नबी ने अभी वहाँ निकले. लेकिन अबू बकर सिद्दीक को वहीं समझ आ गई. ये सिद्दीक जैसे लोग भी बड़े ही हैरान करने वाले लोग होते हैं. अभी काम शुरू ही कोई नहीं हुआ, अभी दारुल अरकम नाम का एक मदरसा बना ही नहीं, और सिद्दीक अकबर ने दो लोगों को अल्लाह का कलमा पढ़ा दिया. क्या बात है, पता चला जगह बिल्डिंगें कमरे बाद की बात, पहले लोग. और अल्लाह से दुआ कीजिए अल्लाह में सिद्दीक बना दे, सिद्दीकियत के मुकाम पे फायज हो जाएं, तो बहुत लेस रिसोर्सेज के साथ भी हम दीन के दाई बन जाएंगे इंशाल्लाह. ये हाशमी जवान और इनकी जवान साल बीवी इस्लाम कबूल करने की पादाश में, यानी उसकी वजह से कुरैश की अजियतों का निशाना बने. लेकिन दोनों ने कमाल सब्र तहम्मुल का मुजाहरा किया, क्योंकि दोनों ये बात जानते थे कि जन्नत का रास्ता खारदार यानी कांटों वाला और नहायत ही दुश्वार गुजार है. लेकिन जो चीज़ इनके दिल पर सबसे ज्यादा गिरां गुजरती थी वो ये थी कि कुरैश इस्लामी तालीमात पे अमल पैरा होने, लज्जत इबादत से शाद काम होने में बहुत बड़ी रुकावट थे, यानी उनको इस्लाम के ऊपर अमल करना पसंद नहीं था. इस तकलीफ दे यानी बहुत बड़ी रुकावट थे कुरैश ने इनका अरसा हयात तंग कर रखा था. मुराद यह है कि इस्लाम कबूल करने की वजह से जुल्म सितम होते थे. इस तकलीफ दे सूरत हाल को देखते हुए हजरत जाफर बिन अबी तालिब रजी अल्लाह अन्हो ने रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम से सर जमीन हबशा की जानिब हिजरत कर जाने की इजाजत तलब की. आपने इन्हें बादिल नख्वास्ता यानी अनवॉन्टेडली, ही डोंट वॉन्ट टू डू दिस, इजाजत दे दी. ان کے ہمراہ بیوی اور دیگر چند صحابہ رضی اللہ عنہم تھے. رسول اقدس صلی اللہ علیہ وسلم پر یہ بات بہت گراں گزر رہی تھی کہ ان پاکیزہ نفوس ہستیوں کو آج اپنے وہ گھر چھوڑ جانے پر مجبور کیا جا رہا ہے جو ان کے بچپن کی اماجگاہ اور عہد شباب کی جولان گاہ تھے. ان کا جرم صرف یہ تھا کہ انہوں نے برسر عام یہ اعلان کر دیا تھا کہ ہمارا رب فقط اللہ ہے. وما نقموا منهم الا يؤمنوا بالله العزيز الحميد. سورہ بروج میں آتا ہے کہ اور کوئی ان کو غصہ نہیں ہم پہ, صرف یہ کہ ہم ایک اللہ پہ ایمان لے. اور آج بھی مسلمان کا یہی قصور ہے. اس کا لفظ مسلمان ہی دوسروں کو اس پہ ظلم کرنے کے لیے تیار ہے, چاہے وہ نام کا ہی مسلمان ہو. ان لوگوں میں جن میں نام کا اسلام نہیں آئے, صرف اسلام کے نام پہ ان پہ غیر مسلم ظلم سہاتے. تو اگر پکے مسلمان ہم ہو جائیں تو پھر کتنا ہم پہ ظلم و ستم ہو, یہ ہم سب جانتے ہیں. ہم تو چھوٹی سی بات پہ اپنے اسلام کا اظہار پیچھے کر دیتے ہیں. نا 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 نا, تو پھر وہ مدد تو نہیں آ رہی نا جو آتی تھی ان پہ بھی. وہ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ الا تخافوا ولا تحزنوا وابشر بالجنت التی کنتم توعدون. اللہ ہمیں استقامت دے دے. آپ کو اس وقت یہ قوت حاصل نہ تھی کہ اپنے ان مظلوم صحابہ رضی اللہ عنہم کا بزور بازو دفاع کر سکیں اور قریش کی اذیت سے انہیں بچا سکیں. یعنی نبی صلی اللہ علیہ وسلم بھی ابھی اس قابل نہیں تھے کہ اپنے ساتھیوں کے لیے سٹینڈ لے سکیں, کیونکہ ابھی تھا ہی کچھ نہیں, ابھی تو تاریخ بننی تھی. مہاجرین قریش کا یہ پہلا قافلہ حضرت جعفر بن ابی طالب کی قیادت میں حبشہ کی طرف روانہ ہوا, اور وہاں جا کر حبشہ کے عادل اور نیک دل بادشاہ نجاشی کی پناہ میں رہائش پذیر ہو گئے. جب سے انہوں نے اسلام قبول کیا تھا یہاں پہنچ کر پہلی مرتبہ امن اور سکون کا سانس لیا اور عبادت الہی کی لذت و حلاوت سے شاد کام ہوئے. یہاں ان کی عبادت گزاری اور سعادت مندی کے پرامن ماحول کو مقدر یعنی گندہ کرنے والا کوئی نہ تھا. اس سے کیا پتہ چلتا ہے؟ اپنے آپ کو فتنوں میں نہیں رکھنا چاہیے. اگر آپ کو لگتا ہے کہ آپ کسی جگہ سروائیو کر سکتے ہیں, بلکہ آپ وہاں اپنے اندر امیونٹی پیدا کر کے دوسروں کو بھی امیون سسٹم سٹرانگ کرنے کی دعوت دیتے ہیں, پھر رہیے, ورنہ نکل جائیے. آپ دیکھیے کہ حبشہ کرسچن ملک تھا جیسے پہلے بھی آپ جانتے ہیں, لیکن قریش کے لوگوں کی نسبت ان کے دل میں اسلام کے بارے میں کم غصہ تھا. یہ تو ہم پڑھتے ہیں قرآن میں بھی, سورۃ مائدہ میں آپ پڑھیں چھٹے پارے کے آخری آیت کہ نصارہ کے دل تھوڑے نرم ہیں اسلام کے لیے ہنود اور یہود کی نسبت. تو بہرحال اللہ کے نبی نے یہ ایک ریسکیو دیا. اس پہ پھر وہی سوال ذہنوں میں آتا ہے کہ کیا کریں, ادھر رہیں کہ ادھر رہیں؟ جدھر مرضی رہیں اللہ کا بندہ بن کے رہیں, بلکہ اگر آپ مخالف ماحول میں زیادہ اللہ کا بندہ بن کے رہتے ہیں تو اللہ زیادہ آپ کو نوازے گا. ہم جب ان ملکوں میں آتے ہیں جن کو لوگ نان مسلم ملک کہتے ہیں, حالانکہ آج کے دور میں پوری دنیا میں دیکھ لیجیے آپ کو 100% کمپلیٹ مسلم ملک تو ایک بھی نہیں دکھے گا. کہیں ایک اینگل اسلام کا ڈومیننٹ ہے, کہیں دوسرا, لیکن الحمدللہ دوسروں سے تو بہتر ہے نا. لیکن جب آپ غیر مسلم ملکوں کی بات کرتے ہیں تو وہاں کے مسلمان وہ کام کر سکتے ہیں جو اپنے ملکوں کے مسلمان نہیں کر سکتے. پورے شعور کے ساتھ یہ بات کہہ رہی ہوں آپ کو. شادی سے پہلے یا اپنے پاکستان کے سفر کو اگر ہم سبھی بھی دیکھیں تو کبھی سنتے تھے کوئی مسلمان ہوا گھر میں کام کرنے والی, کوئی ماسی 10-10, 20-20 سال ہمارے گھروں میں کام کرتی تھی, مسلمان نہیں ہوتی تھی. ہماری نانی کے گھر بھی ایک عورت آتی تھی, بچپن سے ہم نے اس کو دیکھا, دبلی پتلی سارا دن صفائی کرتی تھی. تو جب ذرا سا شعور بیدار ہوا تو میں اسے اکثر پوچھتی تھی, اس کا نام بھی ابھی یاد آ جائے, چھی دمبا جی, میں اس کو کہتی تھی کہ تم کب سے ہو ہمارے گھروں میں اتنے سال سے؟ اس کو سارا پتا تھا, فلاں ماموں چھوٹا تھا, فلاں ایسا تھا, یہ تھا وہ تھا. تو میں اسے کہتی تھی تمہیں کیسا لگتا ہے اسلام ہمارا مسلمانوں کا؟ کہتی باجی بہت اچھا, بڑے اچھے ہوتے ہیں, اور گھر کا ماحول بھی تھوڑا ریلیجیس تھا. تو میں اس کو فوراً پوچھتی تھی کہ باجی آپ نے کبھی نہیں سوچا کہ آپ مسلمان ہو جائیں؟ نہ, اپنا کون چھڑ دے, ہم کیوں چھوڑے, ساری زندگی ہمارے گھروں میں رہی, عیدیں بھی کھائیں, شبراتیں بھی کی, رمضان کا, اس کو ایک ایک چیز پتا ہے ہمارے گھروں کی, لیکن کلمہ نہیں پڑھا, پتہ نہیں پڑھا کہ نہیں, ابھی میرا خیال ہے فوت ہو گئی ہوئی. اتنی مخلص, ایسی صفائی کرتی تھی کوج کوج کے, صبح آنا اور شام تک وہ بڑا محل جتنا گھر صاف کر کر کے جاتی تھی, اپنے کام کے سب بہت مخلص تھی. تو وہاں تو کبھی ملتا ہے نا, تو آپ کے میری تو ڈور پہ, صرف آپ کا ایک اسمائل دوسرے کو اسلام کے قریب کر سکتا ہے. آپ کا اسے دلچسپی لینا, اس کے دل میں وہ اسلام فوبیا اور جو ٹیررزم اور جو میڈیا نے پروپیگنڈا کیا اس کو ڈینائی کر سکتا ہے. پر ہم فارغ ہی نہیں, ہم چھٹیوں میں بھی نہیں فارغ کیونکہ ہم اور چیزوں میں مصروف ہو گئے. یعنی ریئلسٹکلی وی آر ناٹ दैट काइंड ऑफ पीपल जो सहाबा थे, क्योंकि हमारी डिक्शनरियों में नहीं, हमारी डिक्शनरियों में 10 चीजें लिखी होती हैं, घर की सफाई करनी है, किचन साफ करना है, क्लोजेट साफ करनी है, फलां रिश्तेदार को मिलना है, फलां की शादी है, फलां की दावत करनी है, 10 प्लान है, होंगे ना, हर एक के होते हैं, आपके भी होंगे, मेरे भी हैं, बस से इधर जाना है उधर जाना है, लेकिन ये प्लान ही नहीं है कि इनको हमने इस्लाम की दावत देनी है, इधर भी नेबर ने हर मुस्लिम, इधर भी उधर, कहते नाना कौन सुनता, तो अल्लाह के नबी भी यही कह देते हैं, ऐसा नहीं किया। और आपने देखिए उनको घर से बेघर होने का मशवरा दिया है कि आप जाइए उधर चले जाइए, क्योंकि जब आप बहुत अपोजिट माहौल में रहते हैं ना एक खास वक्त तक, तो आपकी सारी एनर्जी लूज हो जाती है, ऐसी जैसे कभी कहते हैं ना गाड़ी खड़ी रहे तो उसकी बैटरी डाउन हो जाती है, आप फ्रिज बंद कर दें कुछ दिन तो खराब हो जाएगा, उसकी गैस लीक कर जाती है। आज हम मुसलमानों की बैटरियां डाउन है, मानिए ना मानिए, इल्ला माशाल्लाह, हमारी डिक्शनरियों में वो नाम नहीं है जो कि अल्लाह के नबी का मिशन था। और कोई कर ले तो कहेंगे तबलीगी जमात है, ये कौन सा ग्रोह है, ये कौन सा फिरका है, ये कौन सा मसलक है। साबिक राम इन सारे नामों से बिल्कुल आजाद थे। लिखिए इस जुमले को देखिए ना, इबादत इलाही की लज्जत, ये मोमिन का हक है। अल्लाह सूरह तौहा के एंड पे अल्लाह अपने नबी को क्या कहता है, इबादत करो ताकि तुम राजी हो जाओ। हम कहते हैं इबादत करो ताकि अल्लाह राजी हो जाए, भाई अल्लाह बाद में राजी होता है, पहले आप खुश होते हैं। लेकिन आप किसी को खुशी देते हैं तो पहले आप खुश नहीं होते, आप किसी को स्माइल देते हैं तो पहले आपको अच्छा नहीं लगता। हम जो इबादत करते हैं, जो हमारी नमाज है, रोजा है, इबादत है, बस जुद वक्त दरिफ, ये सबसे पहले हमें खुश करता है। और वो नमाज जो हमें खुश नहीं कर पा रही, वो अल्लाह को क्या खुश करेगी? कभी सोची हमने अपनी नमाज, हमारी वो इबादत जिसे हमारा अपना दिल नहीं खुश हो रहा, वो अल्लाह को क्या देगा? वो किसी ने बहुत अच्छी बात कही हुई थी कि वाकई नमाज में सुकून मिलता है, शर्त एक है कि नमाज सुकून से पढ़ी जाए। तो जब अग्गा दौड़ पीछा चौड़ उठते बिठते, जरा मैं 4 फर्ज पढ़ना 3 मिनट में, मैं भी आई तो उस नमाज ने हमें क्या सुकून देना? मैं ही पढ़ाते हुए जरा सी मेरी स्पीड तेज हो जाए तो आपके कानों पे बोझ पड़ेगी मेरी आवाज। तो मोमिन का हक है कि उसको सुकून मिले। जिंदगी का सबसे बड़ा एक फर्स्ट ह्यूमन राइट इज अमन, पीस, सुकून, खुशी। और इबादत के जरिए भी ये मिलती है और मामलात के जरिए भी मिलती है। खैर चले गए ये खबशा। जब कुरैश को ये इल्म हुआ कि मुसलमानों की एक जमात सर जमीन खबशा में आबाद हो चुकी है और इन्हें वहां अपने दीन पर अमल करने और अपने अकीदे के मुताबिक जिंदगी बसर करने की मुकम्मल आजादी है, कुरैश ने आपस में मशवरा किया कि किसी बहाने इन मुसलमानों को वापस बुलाया जाए और यहां पहुंचते ही या तो इन्हें कत्ल कर दिया जाए या फिर दर्दनाक सजा दी जाए। यह अजीबो गरीब दास्तान हम पीछे भी हजरत उम्मे सलमा की कहानी में सुन चुके हैं, बल्कि अभी यहां फिर सुनते हैं क्योंकि आप इस वाकये की ऐनी शाहिद हैं। यानी मक्का के हालात देखिए कि लोग चले गए तो जान छुटी ना, कहते इनको बुलाओ फिर इनको तकलीफ दो क्योंकि ये हमारे कैदी थे, ये निकल कैसे गए। हालांकि देखा जाए शुक्र करना चाहिए ऐसे लोगों को जो आपको नहीं मान रहे या आप उनको नहीं पसंद करते, तो जाने दीजिए। लेकिन हर दौर में शैतान ने गैर मुस्लिम बल्कि एंटी मुस्लिम्स के दिलों में ये डाला कि तुम इनको अमल ना करने दो इनके दीन पे, वरना फर्क क्या पड़ता है किसी को आपके इस्लाम से। तो वाकया सुनते हैं। हजरत उम्मे सलमा रजी अल्लाह अन्हा फरमाती हैं, जब हम हबशा में फरोकश हुए यानी वहां थे, यहाँ हमें पुरअमन माहौल मुयसर आया, हम यहाँ बेखौफो खतर अपने दीन पर अमल पैरा थे और अल्लाह ताला की इबादत में हमा तन मसरूफ हो गए यानी पूरे जिस्म से फोकस्ड होके। अब हमें यहाँ ना कोई ईजा पहुंचाने वाला था और ना ही को बुरा भला कहने वाला था, ऐसे लग रहा अपना मुल्क छोड़कर वेस्टर्न कंट्री में आ गए। आज बाहर के रहने वाले लोग अक्सर यही सोचते हैं, चलो शुक्र है बिजली तो नहीं जाती, मक्खियां तो नहीं जाती, ये तो नहीं वो तो नहीं, तो इनको भी एक वक्ती सुकून तो मिल गया एक नॉन मुस्लिम मुल्क में जाकर। जब कुरैश को हमारे इत्मीनान और खुशहाली का इल्म हुआ तो वो आग बगोला हो गए और आपस में मशवरा करके अपने में से दो नहायत चौकस, चालाक और जफाकश नुमाइंदे निजाशी के पास भेजे, यानी जो स्ट्रांग थे। इनमें से एक अमर बिन आस थे और दूसरा अब्दुल्ला बिन अबी रबिया था। हबशा के बादशाह निजाशी को मुतासिर करने के लिए बहुत से कीमती तहाइफ इनके हाथ भेजे। कुरैश ने इन दोनों को ये हिदायत की कि शाह हबशा की मुलाकात से पहले इसकी काबीना के अरकान से मिल लेना और हर एक की खिदमत में तोहफा भी पेश करना। जब वो दोनों हबशा पहुंचे तो पार्लियामेंट के हर मेंबर से मुलाकात की और इन्हें तहाइफ पेश किए। इनमें से कोई शख्स भी ऐसा न रहा जिसे तोहफा न दिया गया हो। हर दरबारी को तोहफा पेश करने के बाद इसे कहते कि आपके मुल्क में हमारे खानदान के चंद दीवाने वारिद हुए हैं जिन्होंने अपने अबा अजदाद का दीन तर्क कर दिया है और अपनी कौम में तफरीक पैदा कर दिए। हमारी गुजारिश ये है कि जब हम इस मौजू पर बादशाह से बात करें تو آپ ہماری تائید کریں اور بادشاہ کو اس بات پر آمادہ کریں کہ وہ انہیں ہمارے سپرد کر دے۔ ہاں یہ بات بھی پیش نظر رہے کہ بادشاہ سلامت ان کے دین کے متعلق ان میں سے کسی سے بھی سوال نہ کرے، کیونکہ ہم ان کے متعلق زیادہ بہتر جانتے ہیں۔ سب نے کہا بالکل درست، ہم بادشاہ کو یوں ہی مشورہ دیں گے کہ وہ انہیں غیر مشروط طور پر آپ کے سپرد کر دے۔ حضرت عمر سلمہ رضی اللہ عنہ فرماتی ہیں، عمر بن عاص اور اس کے ساتھی کو سب سے زیادہ یہی خطرہ تھا کہ نجاشی کہیں ہم میں سے کسی مسلمان کو اپنے پاس بلا کر حقیقت حال دریافت نہ کر لے، اور یہی ہوا، بادشاہ عقل مند تھا۔ قریش کے دونوں نمائندے نجاشی کے دربار میں پہنچے اور قیمتی تحائف اس کی خدمت میں پیش کرنے کے بعد عرض کی، بادشاہ سلامت ہم ملک عرب کے رہنے والے ہیں اور ایک درخواست لے کر آپ کی خدمت میں حاضر ہوئے ہیں، امید ہے آپ اسے شرف قبولیت بخشیں گے۔ عرض یہ ہے کہ ہماری قوم کے چند شر پسند عناصر راہ فرار اختیار کرتے ہوئے آپ کی سلطنت میں آ کر آباد ہوئے ہیں، وہ ایک ایسے دین کے علم بردار ہیں جسے نہ آپ جانتے ہیں اور نہ ہی ہم، ہمارے دین سے وہ منحرف ہو گئے اور آپ کے دین کو بھی قبول نہیں کیا۔ ہمیں آپ کے پاس سرداران قریش نے بھیجا ہے اور یہ بھی قریش کے خاندان سے ہیں، ہمیں بھیجنے والوں میں ان کے باپ، چچا اور خاندان کے دیگر افراد بھی شامل ہیں، ان سب کا مطالبہ یہ ہے کہ از راہ کرم ان سب کو ہمارے حوالے کر دیں، وہ خوب جانتے ہیں جو انہوں نے فتنہ برپا کر رکھا ہے۔ ان کی پوری بات انتہائی اطمینان کے ساتھ سن کر نجاشی نے اپنے وزراء کی طرف دیکھا اور ان سے رائے طلب کی، سب نے بیک زبان یہ کہا کہ بادشاہ سلامت ہماری رائے کے مطابق یہ دونوں سچ کہتے ہیں، ان کی قوم زیادہ بہتر جانتی ہے کہ وہ ان کی کاروائیوں سے بخوبی واقف ہے، بہتر یہی ہے کہ انہیں واپس لوٹا دیا جائے، وہ خود ہی ان سے نمٹ لیں گے۔ بادشاہ وزراء کی بات سن کر آگ بگولا ہو گیا اور گرجدار آواز میں کہا، بخدا میں اس وقت تک انہیں کسی کے سپرد نہیں کروں گا جب تک انہیں اپنے پاس بلا کر صحیح صورتحال معلوم نہیں کر لیتا۔ اگر صورتحال ایسی ہی ہوئی جو یہ بیان کرتے ہیں تو میں اسی وقت انہیں ان کے سپورٹ کر دوں گا، اگر معاملہ اس کے برعکس ہوا تو میں ان کی بھرپور مدد کروں گا یہاں تک کہ وہ یہاں رہنا چاہیں گے، انہیں مکمل آزادی حاصل ہوگی اور میری طرف سے ہر قسم کی سہولت یہ مہیا کی جائے گی۔ یہاں سے تھوڑا سا نجاشی کے کردار پہ بات کریں، یہ ہے وہ بندہ کہ جس نے نبی کو دیکھا نہیں ہے لیکن اس کا ذکر قرآن میں ہے، اور صحابی ہے یہ۔ وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ، یہ نہ صرف نجاشی بلکہ اس کے 70 لوگ جن کو بھیجا گیا تھا بعد میں، وہ سب مسلمان ہو گئے تھے، انہوں نے اللہ کے نبی کا ایک نکاح بھی کرایا اور آپ کی طرف سے حق مہر بھی ادا کیا تھا، اور یہ وہ شخص ہیں کہ جو فوت حبشہ میں ہوئے تھے اور ان کا جنازہ اللہ کے نبی نے مدینہ میں پڑھا تھا۔ تو ایسے بھی تو لوگ موجود ہیں نا، تو اس سے کیا پتہ چلتا ہے کہ لیڈرشپ یا بڑے لیول پہ جو شخص پہنچ جائے اس کو پھر ان ساری چیزوں کا پتہ ہونا چاہیے، کب کہاں کیسے ڈیل کرنا ہے، کیا چیز بہتر ہے۔ اور پھر پیچھے آپ دیکھیں جو تحفے تحائف دیے، تو یار دور کا ہی رہا، اس میں آپ کو قریش مکہ کی بھی سمجھداری دکھتی ہے، جا کے نہیں کہہ دیے یہ بڑے برے لوگ ہیں آگے، پہلے ان کو تحفے دے کر اپنے قریب کیا۔ تو کسی کو بھی اپنا ہم نوا بنانا ہو تو پہلے دیجیے، پھر کچھ ایکسپیکٹ کیجیے۔ خیر قریش کے سارے یہ جو معاملات ہوئے اور انہوں نے اپنا پورا پوائنٹ آف ویو اچھی طرح پیش کیا، اس سے پتہ چلتا ہے کہ باطل پہ بھی ہونے والے جب بات صحیح طریقے سے پیش کرتے ہیں تو اس کا اثر ہو جاتا ہے۔ آج یہی تو پروپیگنڈا ہے پوری دنیا میں۔ خیر ام سلمہ رضی اللہ عنہ فرماتی ہیں کہ نجاشی نے ہمیں دربار میں طلب کیا، ہم نے اس کے پاس جانے سے پہلے باہمی مشورہ کیا۔ یہ بھی عقل مندی ہے، نوٹ کریں، کہیں جا کر بات کرنی ہے تو پہلے آپس میں کر کے جائیں، ریہرسل کریں، پہلے ڈیسائیڈ کریں کہ کس نے کیا کہنا ہے، کیسے بولنا ہے۔ بعض نے اس رائے کا اظہار کیا کہ بادشاہ ملاقات کے دوران ہمارے دین کے متعلق ضرور پوچھے گا، اگر وہ یہ پوچھے تو ہمیں اپنے ایمان کے مطابق صحیح جواب دینا چاہیے۔ اور دوسرا فیصلہ ہم نے یہ کیا کہ ہماری طرف سے صرف جعفر بن ابی طالب بادشاہ سے بات کریں گے۔ کتنی اہم بات ہے سچ بولنا، کیونکہ دیکھا جائے تو جو نبی صلی اللہ علیہ وسلم کے ذریعے سے میسج آیا تھا وہ تو اس وقت کی کرسچینٹی کے بھی خلاف تھا۔ سبھی کو پتا ہے کہ حضرت عیسیٰ کو خدا کا بیٹا یا تثلیث کا عقیدہ تو اس وقت بھی شروع ہو چکا تھا جو باطل ہے۔ تب کتنا بڑا امتحان ہے، آپ سوچیں نا آج کے دور میں، مثال ہے کہ امریکن صدر کے سامنے جا کر کسی کو دعوت دینی ہو تو پہلے سوچے گا نا کہ امریکن صدر کیا سوچتا ہے یا امریکن وزیر اعظم کا کیا معاملہ ہے، لیکن کہا سچ بولیں گے، سچ کو آنچ نہیں، اور دوسری بات کوئی ایک بولے تاکہ پوائنٹ آف ویو اچھا کلیئر ہو، بات سب کو اکٹھی کر کے۔ اور میں اپنے ورلڈ وائڈ کاموں میں دیکھتی ہوں جہاں میری بات ایک سے ہو اور وہ ایک آگے سب سے کرے نا، وہی کامیاب نظام ہے۔ दूसरे से कर दें, उधर गलत फहमी हो जाएगी, वो कहेगा मुझसे नहीं कहा, मुझे नहीं पता। यानी ये वर्किंग मेथोडोलॉजीज में एक बहुत अहम नुकता है कि टॉक टू वन, और फिर वो आगे जैसे पानी पीछे से इकट्ठा जाए और आगे से फिर उसको आप सप्लेट करें, यानी हारमनी के साथ काम करने चाहिए, कम्युनिकेशन के साथ करने चाहिए। और मैं एक जुमला भी किसी को बोलूँ या एक खांस की भी बोल दूँ ना, मैं वो भी इसके एडमिन्स को बता देती हूँ कि ये मैंने कहा है, जब मुझे किसी ने ये कहा ये देख ले, क्यों डील तो आप लोग करते हैं। तो ये काम करने के तरीके आप सीरत से सीखते हैं। हजरत तुम्हें सलमा फरमाती हैं, हम निजाशी के पास पहुंचे तो वहां बहुत से उलमा जुब्बा और दस्तार पहने, लंबे लंबे जुब्बे और दस्तार पगड़ियां, मसवी किताबें खोले, बादशाह के दाएं बाएं बैठे हुए थे। हमने देखा वहां कुरैश के दोनों नुमाइंदे अमर बिन आस और अब्दुल्ला बिन अबी रबिया भी मौजूद थे। जब महफिल जम गई तो निजाशी ने हमारी तरफ देखते हुए सवाल किया, ये कौन सा दीन है जिसे तुमने इख्तियार कर रखा है और इसकी वजह से अपने आबाई दीन को आप लोगों ने तर्क कर दिया है? ना ही तुमने मेरा दीन कबूल किया और ना ही दीगर अकवाम के दीन को तस्लीम किया। यहाँ बिल्कुल सिनेरियो वो है जिसको आज के दौर में आप असाइलम कह सकते हैं, समझते हैं ना असाइलम, किसी मुल्क के भागे हुए लोग दूसरे मुल्क में आकर असाइलम ले लेते हैं, उनकी पनाह में जाते हैं और फिर वो उस मुल्क के कानून के अंदर छुपकर दूसरों को मुकदमों में उलझा देते हैं। तो इधर भी मक्का वालों ने कुछ ऐसा ही इंतज़ाम किया, खुद जाकर मुसलमानों से कुछ कहते तो हो सकता है कि इतना मौसर ना होता उनके ख्याल में। बादशाह अकलमंद था, उसने एक बात सुनी तो दूसरे की भी सुनी, ये भी नोट करें, हमेशा वन साइडेड बात नुकसान देती है। आपकी दोस्त अपने शौहर की 10 बुराइयां करे और आप उसको 11 दफा बुरा कहें, गलत है। कभी उस शौहर से भी तो कुछ सुने कि आपकी दोस्त ने तो नहीं उसका जीना दोबर किया हुआ, लेकिन हम कहते हैं जिसकी बात सुन लो बस वही सच्चा है। खैर, हजरत जाफर बिन अबी तालिब दो कदम आगे बढ़े और फरमाया, अब यहाँ हजरत जाफर की शान देखिए, अल्लाह ने इनको इस काम के लिए चुना हुआ था। बादशाह सलामत हम जाहिल थे, बुतों के पुजारी थे, मुर्दार खाते, बेहयाई का इर्तकाब करते, जुल्म व तशद्दुद से काम लेते, हमसाये से बदसलूकी से पेश आते, हम में से ताकतवर कमज़ोर को हड़प कर जाता, हम इन जरायम में मुलव्वस जिंदगी बसर कर रहे थे कि अल्लाह ताला ने हमारे पास एक रसूल भेजा जिसके हसब व नसब, सदाकत व अमानत और पाक दामनी को हम जानते थे। इसने हमें एक अल्लाह की तरफ दावत दी कि हम इसकी तौहीद का इकरार करें, इसी की इबादत करें, बुतों की इबादत से किनारा कशी इख्तियार करें। नीज इसने हमें सच बोलने, अमानत अदा करने, सिला रहमी से पेश आने और हमसायों से उसने सलूक का हुक्म दिया, और साथ ही बेहयाई, किस बयानी, यतीमों का माल खाने और जुमला हराम चीज़ों से मुकम्मल तौर पर इज्तनाब का हुक्म दिया। पाक दामन औरतों पर तोहमत लगाने से मना किया और हमें यह भी हुक्म दिया कि हम एक अल्लाह की इबादत करें और इसके साथ किसी को शरीक न ठहराएं। हमें नमाज कायम करने, ज़कात अदा करने और रोज़े रखने का हुक्म दिया। हमने रसूल अक्दस सल्लल्लाहु अलैहि वसल्लम की सदाकत का एतराफ़ किया, आप पर ईमान लाए और जो हुक्म भी आपने दिया हमने सरे तस्लीम खम किया, यानी इसको माना, सरेंडर किया। जो आपने हमारे लिए हलाल करार दिया हमने उसे हलाल समझा और जिसे हराम करार दिए इसे हमने हराम समझा। बादशाह सलामत हमारी इताअत शुआरी का मंजर देख कर हमारी कौम के अफराद हमारे दुश्मन बन गए, हमें अजियतनाक सजाएं दी गईं ताकि हम तौहीद से बरगश्ता हो, यानी छोड़ दें, तौहीद से बरगश्ता होकर दोबारा शिर्क की दलदल में फंस जाएं। जब उन्होंने जुल्म सितम की इंतहा कर दी, हम पे अरसे हयात तंग कर दिया तो हम आफियत की तलाश में आपके इस मुल्क की तरफ निकल आए, यहाँ कर इत्मीनान का सांस लिया। हम उम्मीद रखते हैं कि आपके होते हुए हम पे कोई जुल्म व सितम नहीं होगा। हज़रत तुम्हें सलमा रजी अल्लाह अन्हु फरमाते, निजाशी हज़रत जाफर बिन अबी तालिब रजी अल्लाह अन्हु की बातों से बहुत मुतासर हुआ। क्या पता चला? नुमाइंदगी वो करे जो मुतासर कुन हो, जो अपना पॉइंट ऑफ व्यू बयान करे। किसी मीटिंग में बात करनी हो, किसी सेशन में, किसी मेहमानों के इस्तकबालिये पे, कोई रिसेप्शन पे खड़ा हो, बात ऐसी करे कि अगले को अपना पॉइंट ऑफ व्यू क्लियर कर सके। और कहने लगा कि आपके पास कोई ऐसा पैगाम है जो अल्लाह ताला ने रसूल मुकद्दस सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल किया हो। कहा हाँ। इसने मुतालबा किया मुझे ये कलाम पढ़कर सुनाओ। देखिए, एक मक्का वाले थे जहाँ कलाम पढ़ा जाता था तो वो कानों में उंगलियां रख लेते थे, और एक ये हैं जो कहते हैं कि पढ़कर सुनाओ। हज़रत जाफर रज़ी अल्लाह अन्हु ने इन आयात की तिलावत की। काफ हा या ऐन स्वात, सूरत मरियम की आयात है, हरूफ मुक़त्तात का एक तवील तरीन मजमुआ। ज़िक्र रहमति रब्बिका अब्दहु ज़करिया इज़ नादा रब्बहु निदान खफिया क़ाल रब्बी इन्नी वहन अल अज़्मु मिन्नी वश्ताल अर्रासु शैबा। واشتعل الرأس شيبا ولم أكن بدعائك ربي شقيا. كاف ها يا عين صاد. ذکر ہے اس رحمت کا جو تیرے رب نے اپنے بندے زکریہ پر کی تھی، جبکہ اس نے اپنے رب کو چپکے چپکے پکارا. اس نے عرض کیا ہے، پروردگار میری ہڈیاں تک گھل گئی ہیں اور سر بڑھاپے سے چمک اٹھا ہے. اے پروردگار، میں کبھی تجھ سے دعا مانگ کر نامراد نہیں رہا. پہلی آیتیں سورہ مریم کی 4. حضرت جعفر نے سورہ مریم کی ابتدائی آیات انتہائی سوز و گداز سے پڑھی. نجاشی پر ان آیات کا اتنا اثر ہوا کہ وہ زارو قطار رونے لگے. ان کے آگے کھلی ہوئی کتابیں آنسوں سے تر ہو گئیں. مجلس پر سناٹا چھا گیا. نجاشی کے آنسو خشک ہوئے تو بولا، یہ پیغام جو رسول اقدس صلی اللہ علیہ وسلم لے کر آئے ہیں اور وہ پیغام جو حضرت عیسیٰ علیہ السلام نے سنایا تھا، بالکل اس روشنی کی مانند ہے جو ایک تاکچے سے پھوٹ رہی ہو. یعنی اوریجنالٹی آف کرسچینٹی اینڈ اوریجنالٹی آف اسلام از سیم، ایک اوریجن ہے سب کا، ایک ہی جگہ سے آ رہا ہے. پھر قریش کے دونوں نمائندوں کی طرف متوجہ ہو کر کہنے لگا، تم میری آنکھوں سے دور ہو جاؤ، اللہ کی قسم میں قطن انہیں تمہارے سپورٹ نہیں کروں گا. یہ جب تک یہاں چاہیں میرے ملک کی آزاد فضاؤں میں زندگی بسر کریں، میں ان کی ہر ممکن خدمت بجا لاؤں گا. یہ ہے اصل میں مین آف دی ورڈز. حضرت ام سلمہ رضی اللہ عنہ بیان کرتی ہیں، جب ہم کامیاب و کامران ہو کر نجاشی کے دربار سے نکلے تو عمر بن عاص ہمیں مرعوب کرنے کے لیے، ہم پہ روب ڈالتے ہوئے دھمکی کے انداز میں کہنے لگا، کل سے میں نجاشی کے پاس آؤں گا اور ان مسلمانوں کے متعلق اسے ایک ایسی بات بتاؤں گا جس سے اس کے غیظ و غضب کی کوئی انتہا نہ رہے گی، اور دیکھنا کہ وہ انہیں یہاں سے کس طرح بھگاتا. یعنی ابھی گیو اپ نہیں کیا. اس کے ساتھ ہی عبداللہ بن ابی ربیعہ نے کہا، ایسے نہ کرنا، یہ ہمارے رشتہ دار ہیں، کیا ہوا اگر آج انہوں نے ہماری مخالفت کی. عمر نے کہا، رہنے دیجئے ان سے اتنی ہمدردی کو، آپس میں بات چیت کر رہے ہیں، ایک کہہ رہا یہ کرو، دوسرا کہتا یہ کرو. باخدا میں نجاشی کو ان کے متعلق ایسی ایسی باتیں بتاؤں گا کہ وہ انہیں شام سے پہلے ہی اپنے ملک سے نکل جانے کا حکم صادر کر دے گا. باخدا میں سے بتاؤں گا کہ یہ لوگ عیسیٰ بن مریم کو انسان سمجھتے ہیں، یعنی گاڈ نہیں، جیزس از گاڈ، ان کا عقیدہ نہیں ہے. دیکھیں یہاں بھی عقل مندی ہے نا، کہ اس کو یہ نقطہ یاد تھا، اس وقت نہیں بتایا کہ ذرا کل ایک دفعہ ذرا بات ٹھنڈی ہو لے نا، دوبارہ ایک سیکنڈ اٹیمپٹ کروں گا. جب دوسرا دن ہوا تو عمر بن عاص نجاشی کے دربار میں حاضر ہو کر کہنے لگا، بادشاہ سلامت، یہ لوگ جنہیں آپ نے یہاں پناہ دے رکھی، عیسیٰ علیہ السلام کے متعلق عجیب و غریب نظریہ رکھتے ہیں، ان کو بلائیں اور پوچھیں کہ عیسیٰ بن مریم علیہ السلام کے متعلق ان کا کیا نظریہ ہے. حضرت ام سلمہ رضی اللہ عنہ بیان کرتی ہیں، دوسرے روز جب ہمیں بلایا گیا تو ہم گھبرا گئے. آپس میں مشورہ کیا کہ اگر نجاشی نے عیسیٰ علیہ السلام کے متعلق ہم سے سوال کیا تو کیا جواب دیں گے. ہم سب نے یہ فیصلہ کیا کہ ہم اس سلسلے میں وہی کچھ کہیں گے جو اس کے متعلق اللہ تعالیٰ نے ارشاد فرمایا ہے، اور اس موقف سے ایک انچ بھی ادھر ادھر نہیں ہوں گے جو ہمارے پیارے نبی حضرت محمد صلی اللہ علیہ وسلم نے بیان کیا. اس حقوئی کی بنا پر ہم پر جو افتاد بھی پڑتی ہے پڑے، کوئی پرواہ نہیں. اس بار بھی جب ہم نجاشی کے پاس پہنچے تو درباری علماء پہلے کی طرح ان کے دائیں بائیں باادب انداز میں بیٹھے ہوئے تھے. وہاں قریش کے دونوں نمائندے عمر بن عاص اور عبداللہ بن ابی ربیعہ بھی موجود تھے. نجاشی نے ہمیں دیکھتے ہی فوراً یہ سوال کیا، مجھے یہ بتاؤ عیسیٰ ابن مریم علیہ السلام کے متعلق تمہاری کیا رائے ہے. حضرت جعفر بن ابی طالب نے کہا رضی اللہ عنہ، دیکھیں یہ ہے جس کو کہتے ہیں کہ کلمہ حق بیان کرنا، چاہے جابر حکمران سامنے ہو یا نجاشی ہو، سچ بولنا، غلط نہیں کہنا. تو حضرت جعفر بن ابی طالب کہتے ہیں کہ ہماری عیسیٰ ابن مریم کے متعلق وہ رائے ہے جو ہمیں نبی مکرم حضرت محمد صلی اللہ علیہ وسلم نے بتائی ہے. نجاشی نے پوچھا، وہ کیا؟ آپ نے کہا، انہوں نے ہمیں بتایا کہ عیسیٰ علیہ السلام اللہ کے بندے اور اس کے رسول ہیں، روح اللہ اور اللہ تعالیٰ کا کلمہ ہے، اللہ تعالیٰ کا وہ کلمہ ہے جو پاک دامن مریم کی طرف القاع کیا گیا. نجاشی نے جب حضرت جعفر رضی اللہ عنہ کی مکمل بات سنی تو جوش سے زمین پر ہاتھ مار کر کہنے لگا، اللہ کی قسم، بالکل عیسیٰ علیہ السلام وہی کچھ ہیں جو آپ کے نبی حضرت محمد صلی اللہ علیہ وسلم نے بیان فرمایا. درباری علماء نے جب یہ صورتحال دیکھی تو حیران و ششتر رہ گئے اور پشیمانی کے عالم میں اپنی ناک کھجلانے لگے. نجاشی نے ان کی خفت اور پشیمانی کو بھانپ کر، یعنی ان کا ریسٹلیس ہونا، کہا، سن لو، یہ میرا فیصلہ ہے، یہ مسلمان بالکل سچے ہیں، آج سے یہ میرے قابل قدر مہمان ہیں. پھر ہماری طرف متوجہ ہو کر کہا، آج سے تم ہمارے سرکاری مہمان ہو، جو تمہیں گالی دے گا نقصان اٹھائے گا، جو تمہیں کوئی گزن پہنچائے گا اسے سخت ترین سزا دی جائے گی، اللہ کی قسم مجھے تم سونے چاندی کے خزانوں سے بھی زیادہ عزیز ہو. پھر نجاشی قریش کے دونوں نمائندوں کی طرف کہر آلود نگاہوں سے دیکھتے ہوئے بولا، जाओ मेरी आंखों से दूर हो जाओ। दरबारियों से कहा इनके तहाइफ वापस कर दो, हमें इन तहाइफ की कोई ज़रूरत नहीं। हज़रत उम्मे सलमा रज़ी अल्लाहु अन्हा बयान करती हैं कि अमर बिन आस और अब्दुल्ला बिन अबी रबिया बड़े जलील व ख्वार और बेआबरू होकर निजाशी के दरबार से निकले और हमें हर तरह की सहूलत मुयस्सर आई, नहायत वक्कार और इज्जत से ज़िंदगी बसर होने लगी। वो कहते ना कि बड़े रुस्वा होकर तेरे कूचे से हम निकले, तो क्या पता चला कि निजाशी समझदार था, चाहे कुफर पे था लेकिन समझदार था। अल्लाह ने ऐसे शख्स को इस्लाम दे दिया। तो आज भी आपके इर्द गिर्द, मेरे इर्द गिर्द बहुत सारे ऐसे लोग हैं जिनको इस्लाम से कुछ बैर नहीं, उनको पता ही नहीं है। रियलिटी आप उनके सामने रखें, आगे दिल खोलना अल्लाह का काम है। हज़रत जाफ़र बिन अबी तालिब ने अपनी अहलिया के हमरा सरजमीन हफ्शा में बड़ी इज्जत, वक़ार, इत्मीनान और सुकून से 10 साल गुजारे। 7 हिजरी को दोनों ने हफ्शा को खैरबाद कहा, यानी छोड़ दिया, और अपने दीगर मुसलमानों के हमरा मदीना मुनव्वरा का रुख किया। जब ये बरगजीदा यानी चुना हुआ पसंदीदा अफराद पर मुश्तमिल काफिला वहाँ पहुँचा तो रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम खैबर फतह करके लौट रहे थे। आप हज़रत जाफ़र को देखकर बहुत खुश हुए, फरमाने लगे आज मालूम नहीं दोनों में से ज्यादा मुझे किस चीज़ की खुशी है, फतेह खैबर की या जाफर के आने की। इससे पता चलता है कि अल्लाह के नबी अपने साथ रहने वालों को फीलिंग्स देते थे, पर्सनल रिलेशन था। अब इस जुमले से जाफर का दिल कितना खुश हो गया होगा। तो किसी के आए की खुशी नहीं, किसी के गए का गम नहीं, ये कोई लीडरशिप नहीं होती। हम बाज़ अपने आप को बहुत दूर लपेट कर रखते हैं ताकि किसी से वन ऑन वन रब्ता हो ही ना हमारा, तो ये भी दुरुस्त नहीं होता। आम मुसलमानों की खुशी भी रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम से कुछ कम ना थी। मसाकीन तो ख़ास तौर पर बहुत खुश थे क्योंकि हज़रत जाफ़र रज़ी अल्लाहु अन्हु इनका बहुत ख्याल रखा करते थे और इनसे हमेशा खंदा पेशानी और हुस्न सलूक से पेश आते थे, यहाँ तक इनका लक़ब ही अबुल मसाकीन पड़ गया। तो नोट कर लें, इनका लक़ब अबुल मसाकीन। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु फरमाते हम ऐसे मसाकीन के हक़ में हज़रत जाफ़र बिन अबी तालिब लोगों से ज़्यादा फ़याज़ थे। ये हमें अपने घर ले जाते, खाने खिलाते, अगर सालन ख़त्म हो जाता तो घी का बर्तन हमारे सामने रख देते और हम अपनी मंशा यानी ख्वाहिश के मुताबिक घी इस्तेमाल करते। याद रखिए कि अरब लोग ऑलिव ऑयल को एज अ सालन भी इस्तेमाल करते थे, कुरान में भी इसका तस्करा है। अभी हज़रत जाफ़र बिन अबी तालिब रज़ी अल्लाहु अन्हु को मदीना तय्यबा में क़याम पज़ीर हुए ज़्यादा अरसा न गुज़रा कि 7 हिजरी के अवायल यानी मिड में रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने सरजमीन शाम में रूमियों की सरकूबी के लिए एक लश्कर मुकर्रर किया और ज़ैद बिन हारिसा को अमीर लश्कर मुकर्रर किया और इरशाद फरमाया अगर इस जंग में ज़ैद बिन हारिसा शहीद हो जाए तो जाफ़र बिन अबी तालिब को अमीर मुकर्रर कर देना और अगर वो शहीद हो जाए तो अब्दुल्ला बिन रवाहा को अमीर बना देना और अगर अब्दुल्ला बिन रवाहा भी शहीद हो जाए तो जिसे चाहे अपना अमीर बना लेना। जब मुसलमान मूता नाम की बस्ती में पहुंचे, ये बस्ती शाम के बलाई इलाके उर्दन में वाक़ थी, तो मुसलमान क्या देखते हैं कि रूमी 1 लाख फौज लेकर मुकाबले के लिए वहाँ पड़ाव किए हुए और तकरीबन 1 लाख सर जमीन अरब के लखम जुजाम और कुदाया कबाइल के नाम है, कबाइल के ईसाई इनकी मदद के लिए मैदान कारजार में मौजूद हैं। इधर लश्कर इस्लाम सिर्फ 3,000 मुजाहिदीन पर मुश्तमिल था। कितने थे रोमन्स? 1 लाख। और इधर कितने? एक मुसलमान के सामने कितने होंगे? कोई तकाबुल नहीं है। ये है इस्लाम की तारीख। लेस रिसोर्सेज, लो मींस, लो रिसोर्सेज के साथ फतुहात होती थी। आप देखना एक बंदा अपने आप को बचाएगा कि एक के सामने एक तलवार चलाएगा, वो एक बंदा एक के मुकाबला करेगा। आप तकसीम करके देखिए 1,00,000 / 3,000 कितने बनते आपको? 33% एक मुसलमान के मुकाबले में कितने हुए? 33 गैर मुस्लिम थे। कोई इधर से तलवार आएगी, कोई इधर से आएगी, इनके हौसले क्यों नहीं टूटते थे? हम कहते नहीं नहीं अभी नहीं करना ये काम, अभी हमारी तैयारी नहीं है, हमारे पास अभी रिसोर्सेज पूरे नहीं है। नहीं, ऐसे ही रहता है। दीन हमेशा कुफर के मुकाबले में लेस रिसोर्सेज के साथ कामयाब होता रहा, ये सुन्नत है आपके सामने। जब दोनों फौजें आमने सामने आईं, जंग शुरू हुई, जोर का रन पड़ा तो सिपा सलार हजरत जैद बिन हारिसा रजी अल्लाह अन्हो पहले ही मरहले में शहीद होकर गिर पड़े। ये सूरत हाल देखकर हजरत जाफर बिन अबी तालिब रजी अल्लाह अन्हो तेजी से आगे बढ़े और इनकी बर्क रफ्तार घोड़ी के पांव अपनी तलवार से काट दिए ताकि दुश्मन इससे फायदा न उठा सके। झंडा हाथ में लिया और शमशीर जनी करते हुए रूमी फौजों की सफों में जा घुसे। इन्हें तहे तेक करते हुए ये शेर गुनगुना रहे थे कि या खब्बज़ल जन्नता व इक्तराबुहा طيبة وبارد شرابها والروم روما قد دنا عذابها كافرة بيضة أنصابها علي إذ لاقيتها درابها واح واح جنة رزقا قرب صاف ستھرا ٹھنڈا مشروب. رومیوں کے لیے عذاب آ چکا ہے. یہ کافر حسب اور نسب کے اعتبار سے دور از شرافت ہیں, یعنی ان میں شرافت نہیں ہے. مجھ پر فرض ہے کہ جب ان سے ملوں تو ان کی گردنیں اڑاتا چلا جاؤں. یہ رمزیہ قسم کے اشعار ہوتے تھے جنگوں میں جوش دلانے کے لیے. آپ دشمنوں کی صفوں کو اپنی تیز دھار تلوار سے چیرتے جا رہے تھے, یہاں تک ایک شقی القلب دشمن کے وار سے آپ کا دایاں ہاتھ کٹ گیا تو لشکر اسلام کا جھنڈا فوراً بائیں ہاتھ میں تھام لیا. تھوڑی ہی دیر بعد آپ کا بایاں ہاتھ بھی کٹ گیا تو آپ نے جھنڈا دونوں بازوؤں میں لے کر اپنے سینے سے چمٹا لیا. لیکن تھوڑی ہی دیر بعد دشمن ایک کاری ضرب سے آپ کو گرانے میں کامیاب ہو گیا. تو حضرت عبداللہ بن رواحہ رضی اللہ عنہ نے آگے بڑھ کر جھنڈا تھام لیا. انہوں نے بھی دشمن کے مقابلے میں اپنی طاقت کا بھرپور مظاہرہ کیا. بالآخر یہ بھی جامع شہادت نوش فرما گئے. اللہ اکبر, کیسے ان کو پتہ بھی چل جاتا تھا لیکن پھر بھی پیچھے نہیں ہٹتے تھے. ہم تو پہلے ہی سن کے ہوتے کہ اوہ ہم نے تو شہید ہی ہو جانا, ہم نہیں جاتے. ویسے اللہ میں شہادت کی موت دینا, ایسے لوگوں کو اللہ پھر یہ اعزازات نہیں دیتا. رسول اقدس صلی اللہ علیہ وسلم کو جب لشکر اسلام کے تینوں جفا کش سپہ سلاروں کے یقے بدیگرے شہید ہونے کی خبر ملی تو بڑے افسردہ ہوئے. آپ فوراً تعزیت کے لیے اپنے چچا زاد جعفر بن ابی طالب کے گھر گئے. وہاں آپ نے عجیب منظر دیکھا کہ ان کی بیوی اسما بنت امیس اپنے خامن کے استقبال کی تیاریاں کر رہی ہے. کھانا تیار کیا ہوا ہے, بچوں کو نہلا دھلا کر انہیں اجلے کپڑے پہنا رکھے ہیں. حضرت اسما رضی اللہ عنہا بیان کرتی ہیں کہ جب رسول اقدس صلی اللہ علیہ وسلم ہمارے گھر تشریف لائے تو آپ کا چہرہ اترا ہوا تھا, حسن و ملال کے آثار چہرے پر نمایاں تھے. آپ کی یہ حالت دیکھ کر میرے دل پر خوف طاری ہو گیا. میں نے اپنے خامن کے متعلق آپ سے پوچھا. آپ نے فرمایا, جعفر رضی اللہ عنہ کے بیٹوں کو میرے پاس لاؤ. میں نے انہیں آواز دی تو وہ دوڑتے ہوئے شاداؤں فرحا حضور صلی اللہ علیہ وسلم کی گود میں آ کر بیٹھ گئے. آپ پیار سے انہیں چومنے لگے اور آپ کی آنکھوں سے آنسو جاری تھے. میں نے عرض کیا, اللہ کے رسول, میرے ماں باپ آپ پر قربان, آپ رو کیوں رہے ہیں؟ کیا آپ کو جعفر رضی اللہ عنہ اور ان کے دونوں سپہ سلار ساتھیوں کے متعلق کوئی خبر ملی ہے؟ یعنی ان کو سوچنے لگ گیا. فرمایا, ہاں, آج وہ شہید کر دیے گئے ہیں. جب ان معصوم بچوں نے دیکھا کہ ان کی ماں زارو قطار رو رہی ہے تو ان کے چہروں سے مسکراہٹ جاتی رہی اور بے حس و حرکت ایسے کھڑے ہو گئے جیسے ان کے سروں پر پرندے بیٹھے ہوئے ہوں. رسول اکرم صلی اللہ علیہ وسلم اپنے آنسو پوچھتے ہوئے تشریف لے گئے اور ہمارے لیے یہ دعا کی, الہی جعفر رضی اللہ عنہ کی اولاد کی مدد فرما, الہی جعفر کے گھر کی نگہبانی فرما. پھر آپ نے یہ ارشاد فرمایا کہ میں نے جعفر رضی اللہ عنہ کو جنت میں اس حالت میں دیکھا کہ ان کے دونوں بازو خون آلود ہیں اور پاؤں بھی خون سے رنگین ہو چکے. رضی اللہ عنہ ورضوان. کہاں سے لائیں ہم ایسا ایمان اور کیا طریقہ ہے ان چیزوں کو جاننے کا؟ ہر ایک اپنے آپ سے پوچھے. ان کہانیوں کو سننا جتنا آسان ہے اتنا اپنے آپ کو عملی طور پہ ان کی جگہ پہ لے آنا یہ مشکل ہے. اللہ تعالیٰ آپ سے مجھ سے راضی ہو, ہم سے بہترین کام لے. تو یہ تھے حضرت جعفر. تو اللہ تعالیٰ ہماری اصلاح فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.